यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुशासन, आसन्न निर्वाचन, संविधान संशोधन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिसँग छलफल। जेएनजी पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वलाई कंग्रेस युवाहरूद्वारा ध्यानाकर्षण। माटो खन्ने क्रममा डिस्कोले पुरिएर बाराको सिमरौनगढ़मा 2 जनाको मृत्यु, 6 जना घाइते र मेक्सिकोमा बाढ़ीका कारण कम्तीमा 28 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवी शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा उपचार भइरहेको छ। सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको समसामयिक राजनैतिक परिस्थिति, जेएनजीका माग सम्बोधन, आसन्न निर्वाचन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल गर्नुभएको छ। छलफलमा सुशासन, संविधान संशोधन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन्। जेएनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनैतिक दल लगायत सबै तह र तबकालाई आह्वान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्री परिषदका सदस्यहरूसँग छलफलपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँहरूले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो। संसदीय अभ्यासमा रहेका पुराना दलहरू निर्वाचनमा भाग नलिए चुनाव नहुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको बताउनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिजो विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरू र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो। छलफलमा राजनैतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षा लगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारका तर्फबाट राजनैतिक दलहरूलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो। नेपाली कंग्रेसका युवाहरूले जेएनजी पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यान आकर्षण गराएका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी एवं केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारीहरूको ध्यान आकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवा मैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्। युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि 40% युवालाई पार्टीको उम्मेद्वारका रूपमा अगाडि बढ़ाउनु पर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बन गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी 40% युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यान आकर्षण गराएका छन्। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज 28 गते हुने भएको छ। असोज 23 शुरू भएको केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी एवं कार्य सम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा 2 दिनपछि बैठक सारिएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकमा भदौ 23 र 24 घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भएको प्रवक्ता डाक्टर महतले बताउनुभयो। निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न नसकेको बुझाइरहेको पनि जानकारी दिनुभयो। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्य सम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकमा एजेण्डा तय गरिने पनि प्रवक्ता डाक्टर महतले बताउनुभयो। बाराको सिमरौनगढ़मा आज बिहान माटोको ढिस्कोले पुरिएर 2 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। सिमरौनगढ़ नगरपालिका वडा नम्बर 6 पानीटंकी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिमरौनगढ़ वडा नम्बर 6 सानो इटवालकी 70 वर्षीय शारदा देवी महतो र 15 वर्षीय सुनिल महतो रहेका छन्। घटनामा 6 जना घाइतेहरूको सिमरौनगढ़ र कलैया स्थित अस्पतालमा उपचार भइरहेको छ। स्याफ्रू रसुवागढ़ी खण्डमा करेन्ट लागेर आज एकजना स्काभेटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका तीनका 50 वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो। टिमुरे तातोपानी खण्डको बालुवाखानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालवाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रभाव भइराखेको विद्युत प्रसारण लाइनमा छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताउनुभयो।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। इन्टरनेट र एआईका विविध विषयमा 20 देशका विज्ञहरूले नेपालमा भेला भएर 4 दिनसम्म छलफल गरे। इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एशिया पेसिफिक स्कूल अफ इन्टरनेट गवर्नेन्सद्वारा आयोजित एपीसिग 2025 नाम दिएको सम्मेलन यही असोज 21 देखि 24 गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनमा 16 चरणमा छलफल कार्यक्रम भएका थिए भने 22 विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ। मन्त्री परिषदको यही असोज 23 गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो। शिक्षा मन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ। भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनर्निर्माण रहेको बताउनु भएको छ। आज बाढ़ी पहिरो प्रभावित जिल्ला इलामको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढ़ाइने बताउनुभयो। यही असोज 18 गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बाढ़ी र पहिरोका कारण अहिलेसम्म इलाममा 39 जनाको मृत्यु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिकोमा बाढ़ीका कारण कम्तीमा 28 जनाको मृत्यु भएको छ। बिहिबार र शुक्रबारको वर्षापछिको बाढ़ीले खोलाको सतह पार गरेको अधिकारीहरूले बताएका छन्। सबैभन्दा बढ़ी पूर्वी मेक्सिकोको हिडाल्गो क्षेत्र नराम्ररी प्रभावित भएको छ, जहाँ 16 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण हजारौं घरहरू ध्वस्त भएका र सड़क बन्द भएका बीबीसीमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिनादेखि चीनबाट आयात हुने सामानमा 100% थप भन्सार शुल्क लगाउने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले अबदेखि महत्वपूर्ण सफ्टवेयर निर्यातमा पनि नियन्त्रण गरिने जानकारी दिनुभयो। चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा कड़ाई गरेको बदलामा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सफ्टवेयर निर्यातमा कड़ाई गर्न लागू भएको हो। सो विषयलाई लिएर राष्ट्रपति ट्रम्पले चीनिया राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको वार्ता पनि अनिश्चित बनेको छ। पश्चिमी सुडानको घेराबन्दीमा परेको शहर अल्फासेरमा अर्धसैनिक बल ऱ्यापिड सपोर्ट फोर्स आरएसएफद्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको छ। अल्फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल अरकाम विस्थापन केन्द्रमा हमला गरेको थियो, जहाँ सयौं नागरिकहरू आश्रय लिएर बसेका छन्। समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई नरसंहारको संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ। आरएसएफ र सुडानको नियमित सेना बीचको युद्ध सन् 2023 अप्रेलदेखि जारी छ। यस भीषण द्वन्दले 10,000 मानिसको ज्यान लिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
करिब 6 महिनादेखि अन्तर्राष्ट्रिय उडान विहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवाबाट पुनः नियमित उडान शुरू हुने भएको छ। थाई एयर एसियाले यही असोज 26 देखि भैरवा थाइल्याण्ड बीच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ। विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुईवटा उडानका लागि अनुमति दिइएको छ। थाई एयर एसियाले असो 26 गतेदेखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको तिवारीले जानकारी दिनुभयो। जजिरा एयरले तिहारपछि उडान शुरू गर्ने योजना बनाएको छ। गत अप्रेलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मरमतका क्रममा भैरवबाट चारवटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए। त्यस समयमा एक महिनासम्म सातामा 20 उडान भरिरहेका थिए, तर त्यस यता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडानहरू मात्र सञ्चालनमा रहेका छन्। मुस्ताङको कोरोला नाकाबाट आयात हुने सामानलाई कोरोला जोमसोम बेनिस सड़क खण्डमा सहज ढुवानीका लागि मुस्ताङ र म्याग्दी जिल्लाले सहकारी गर्ने भएका छन्। मुस्ताङमा शनिबार प्रमुख जिल्लाधिकारी सहित सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा बेनी जोमसोम सड़कलाई नियमित सञ्चालनका लागि सड़क आयोजना तथा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने लगायतका विषयहरूमा छलफल भएको छ। बैठकमा लागू औषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने, शान्ति सुरक्षा कायम गर्न र सूचनाहरू आदान प्रदान गर्न, विपदका घटनासँग समन्वय सुरक्षाका लागि अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकलाई समय अनुकूल नियमित गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भूषालले जानकारी दिनुभयो। भौतिक संरचना क्षति भएपछि सेवा बन्द भएको जनकपुर धाम स्थित आन्तरिक राजस्व कार्यालयले राजस्व संकलन तथा सेवा प्रवाह पुनः शुरू गरेको छ। भौतिक सामग्रीको खरिद, मरमत सम्हार, सरसफाई तथा रंग रोगन सकेपछि कार्यालय नियमित रूपमा सञ्चालन गरिएको कार्यालयले जनाएको छ। भदौ 24 गतेको आगजनी तथा तोडफोडका कारण करिब 2,50,00,000 बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका कारण जनकपुर धाम स्थित अन्तर्राष्ट्रिय कार्यालयले सेवा दिन सकेको थिएन। 7 वर्षपछि गत आर्थिक वर्ष 2081-82 त्यस कार्यालयले 4,88,68,00,000 राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढ़ी 4,90,43,00,000 राजस्व संकलन गरेको थियो। पछिल्लो समय पर्यटनको राजधानी पोखरामा पर्यटकको चहल पहल बढ़ेको छ। दशैंपछि पोखरामा पर्यटकहरूको आगमनमा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायहरूले बताएका छन्। पोखरामा पर्यटकको चहल पहल बढ़ेसँगै पोखरामा पर्यटकीय क्षेत्रहरूमा पर्यटकको भीड़भाड़ भएको छ। पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण डुंगा सैर गर्न शनिबार भीड़भाड़ नै भएको छ। पोखरामा हिजो आज दैनिक जसो 200-250 पर्यटकहरू प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताउनुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटलहरूमा पर्यटकको आगमन वृद्धि भएसँगै अकुपेन्सी हाल 30% पुगेको जानकारी दिनुभयो। गोर्खाको मनासलु हिमाल आरोहणका लागि यस वर्ष 374 जनाले अनुमति पाएका छन्। हिमाल आरोहणका लागि 95 महिला र 279 जना पुरूषले अनुमति प्राप्त गरेका छन्, जसबाट सरकारले 15,76,40,000 राजस्व संकलन गरेको छ। पर्यटकहरू मनासलु क्षेत्रमा आउन थालेसँगै त्यस क्षेत्रको पर्यटन व्यवसायमा समेत वृद्धि भएको श्रीदिवासबाट स्थानीय होटल व्यवसायी गणेश कार्कीले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमाटाबाट।
केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरूषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्याण्डस कि एनी माई बान विजयी भएका छन्। ट्रेलमाण्डु नेपालको आयोजनामा शनिबार भएको 21 किलोमिटरको रेसमा डेनियलले 2:21:32 समय लगाए। नेपालका दीपक मान तामाङ 2:31:02 समयका साथ दोस्रो भए भने भरत गुरूङ 2:31:04 दौड़ पूरा गर्दै तेस्रो भएका छन्। महिलातर्फ एनीले 2:45 समय सहित पहिलो भइन्। अमेरिका जर्मनीकी सोन्या मार्टिन दोस्रो र आइसल्याण्डकी सोफी स्टाइनकर तेस्रो भइन्। ट्रेल रनिङमा नयाँ सहभागीका लागि वा विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि 7 किलोमिटरको फन रन हाइक पनि राखिएको आयोजकले जनाएको छ, जसमा नेपालका आकार शेर्पाली 1:03 पहिलो, अमृत शाही ठकुरी 1:04 दोस्रो र सुजन श्रेष्ठ 1:09 तेस्रो भएका छन्। जेएनजी आन्दोलनका शहीदहरूको स्मृतिमा युथ फर सोसाइटी शनिबार झापामा आयोजना गरेको मेचीनगर रन 2082 पुरूषतर्फ दमकका 23 शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम भएका छन्। प्रतियोगितामा पुरूषतर्फ बिर्तामोडका 16 शिव कार्की दोस्रो र दमकका मिङसेन लिम्बु तेस्रो भए, साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै रूबिना महतरा तेस्रो भएका छन्। प्रतियोगितामा झापाका विभिन्न स्थानबाट आएका 164 जना युवा धावकहरू सहभागी भएका आयोजक युथ फर सोसाइटीका सदस्य जयराम दाहालले बताउनुभयो। वाईवाई तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता पाल्पाको रामपुरमा आइतबारदेखि शुरू हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलन मार्फत आयोजक ज्योतिपुञ्ज युवा क्लबले जनाएको छ। प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित 10 क्लबको सहभागिता रहने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुशासन आसन्न निर्वाचन संविधान संशोधन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिसँग छलफल। जेएनजी पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वलाई कंग्रेस युवाहरूद्वारा ध्यान आकर्षण। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बाराको सिमरौनगढ़मा दुईजनाको मृत्यु, छ जना घाइते र मेक्सिकोमा बाढ़ीका कारण कम्तीमा 28 जनाको मृत्यु। राति 9 बजेको समाचार सकियो, अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।